بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وبه نستعين والصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب قلوبنا وطبيب نفوسنا رحمة للعالمين أبي القاسم محمد
اللهم صل على محمد وآل محمد
والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين اللهم كن وليك لحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمطره فيها طويلا برحمتك يا أرحم الراحمين
اللهم صل على
Assalamualaikum warahmatullahi wabarakatuh. All praise and glory belongs to Allah, who gave us a heart that can shed tears on the difficulties of those individuals that were the closest to Allah, the individuals who were the best of His creations, the individuals who brought the guidance for all of humanity, the individuals who were related to the mercy of all of the worlds, the ones whom we have the opportunity to connect with, and by having this opportunity we are able to receive the mercy, the forgiveness, the sustenance, the knowledge, the wisdom, the patience, the power, the strength, and all that is good. And by connecting to those individuals, we can stay away from all that is bad. The tears, when they come out of our eyes, they are a sign that we have connected with those individuals. If I was to say Abbas, and by hearing the word Abbas, we're able to shed a tear, or our heart gets softened, or our heart feels as if there is sadness inside, that is a sign that we have connected to that existence of Hazrat Abbas alayhi salatu wasalam, which exists and is alive. If I was to give you just an example, maybe that you guys can understand. The radio waves are all around us. There are towers, cell phone towers, that emit those signals. And in our cell phone, when we dial that particular number, let's say the person happens to be 10,000 miles or 5,000 miles away from us. As soon as we dial that number, on the other side, 5,000 or 10,000 miles or kilometers, that individual's phone rings and they pick up and we get connected. Although physically we are so many thousands of miles apart, maybe oceans apart, but that action of ours connects us with our loved ones. Just like that, when you shed a tear and your heart gets softened and you feel sadness inside of your heart, by remembering those individuals who are the best of the creation, as soon as that happens, it is just like dialing that number. And on the other side, who are maybe not in the sense of physical distance, but in the sense of our own ability, of our own sins, of our own mistakes, of our own lowliness, where we feel apart from them, as soon as that happens, we get connected. And how it happens in the metaphysical realm, maybe we do not understand, just like we do not maybe understand how When we dial the number on a cell phone, thousands of miles away, another person is able to speak to us. But we know that much, that by doing that, we are able to connect to our loved ones. Just like that, I would like you to be convinced on that fact, that when your heart becomes softened, and your heart is saddened, and the tears come out of your eyes, in the metaphysical world, it is just like getting connected to that being that you are saddened by because of the difficulties that they had to face. And in that moment, you can ask anything that you want. जब इंसान के आंखों से आंसू निकलें और वो इत्तेसाल पैदा कर ले उस मासूम के साथ जिसके हवाले से जिनके मसाइब की वजह से उसकी आंखों से आंसू निकले हैं तो वो बेहतरीन मौका होता है कि इंसान उस मासूम से अपनी हाजात को तलब करे यानी जैसे आपने बीबी सकीना सामने रहा के मसाइब सुने और आपकी आंखों से आंसू निकले इस बात पे यकीन कर लें कि अब आपका इत्तेसाल बीबी सकीना सलामुल्लाह अलैहा से हो गया है और अब उनकी तवज्जो आपकी तरफ है अब जो कि तवज्जो उनकी आपकी तरफ है जो मांगना चाहें मांग सकते हैं अगर हजरत अब्बास के नाम को सुनके उनके मसाइल को सुनके आपकी आंखों में आंसू आ गए हैं तो जो बेहतरीन तरीका मैंने अपनी जिंदगी में देखा है कि हजरत अब्बास को अगर बीबी सकीना का आप वास्ता दें तो कोई ऐसी हाजत नहीं है कोई ऐसी आपकी मुश्किल नहीं है कि जो हजरत अब्बास अलैहिस्सलाम जिसकी बिना पे शफात खुदा के साथ करके उसको पूरा ना करे ये एक हकीकत है इसको अगर आप चाहें तो अपनी जिंदगी के अंदर इसको आप देखना चाहें तो ये करके देखें ना सिर्फ इस तरह के दिल हजरत अब्बास के बाजू कलम हो जाने की वजह से दुख नहीं रहा नहीं जब दिल दुखे कि वो बाजू कलम हुए जब दिल दुखे आंखों से आंसू आए कि हजरत अब्बास के सर पे कुर्ज लगा उनकी आंख में तीर लगा जब ये हालत पैदा हो दिल टूट जाए उस वक्त पुकारे अबुल फजल अब्बास हम वास्ता देते हैं तुझे बीबी सकीना का हमारी इस मुश्किल को दूर कर अब आप देखें कि जिनके पास इतने वास्ते खुदा से इतने वसीले जिनके पास हों कि वो उन वसीलों की बिना पे अपनी हर मुश्किल को आसान कर सकते हैं वो मुश्किलों में घिरे रहे ये मुमकिन नहीं है लेकिन कहां पे मसला है मसला ये है कि हमें हो सकता है पॉसिबल है दैट वी डू नॉट रियली अंडरस्टैंड व्हाट आवर डिफिकल्टीज आर इंसान को जब ये पता नहीं है ना कि उसकी असल में मुश्किल क्या है तो क्योंकि उसे ये पता नहीं है कि उसकी मुश्किल क्या है तो आप उस मुश्किल को वो हल भी नहीं कर सकते यानी अगर आप किसी मुश्किल को हल करना चाहते हैं तो पहला स्टेप ये लेना पड़ता है कि पता लगे कि ये मुश्किल क्या है जब पता ही नहीं है कि मुश्किल क्या है तो फिर आप उसको हल कैसे कर सकते हैं जस्ट लाइक व्हेन यू गो टू द डॉक्टर व्हेन द डॉक्टर फिगर्स आउट व्हाट इज द डिजीज दैट यू हैव इट इज ओनली आफ्टर फिगरिंग आउट दिस डिजीज कैन दैट ही कैन और शी कैन क्योर इट और दे कैन प्रिस्क्राइब यू द मेडिसिंस व्हिच विल टेक अवे दैट पर्टिकुलर डिजीज ऑफ योर्स बट इफ ही कुड नॉट फिगर इट आउट अगर उसे पता ही नहीं लगे कि आपकी बीमारी क्या आपकी मुश्किल क्या है तो वो किस तरह से आपको दवाई लिख के दे सकता है किस तरह से आपका इलाज कर सकता है तो हमें भी हमारी अपनी असली मुश्किलात के हवाले से या तो हम गफलत में हैं या फिर यह कि हम समझते नहीं कि हमारी असली मुश्किल क्या है इमाम सज्जाद अलैहिस्सलाम ने सही पर صحیفہ سجادیہ کے اندر جو انسان کی مشکلات ہیں اس کو بیان کیا تاکہ لوگ سمجھ سکیں کہ ان کی اصل مشکل کیا ہے. جب انہیں یہ پتہ لگ جائے گا کہ ان کی اصل مشکل کیا ہے تو پھر وہ اس کو حل کر سکتے ہیں. اگر یہ بھی پتہ لگے گا کہ اصل مشکل کیا ہے تو پھر وہ حل بھی نہیں ہو سکتی. اب جب بات آتی ہے صحیفہ سجادیہ کے حوالے سے تو ہم اول تو یہ کہ صحیفہ کو شاید کبھی ہم نے اٹھایا بھی نہ ہو, یہ بھی پاسبلٹی ہے. دوسری مشکل یہ آ جاتی ہے کہ جن کے سامنے ہم جاتے ہیں وہ بھی ان کے بارے میں ہمیں معرفت نہیں دیتے. ایسے میں بیٹا سوچ رہا تھا اور یہ تھوڑا سا جو اب جو پوائنٹ ہے اس کو ذرا سمجھانے کے لیے میں عرض کر رہا ہوں کہ 61 دعاز ہیں صحیفہ سجادیہ کے اندر اور اس کے علاوہ 15 جو مناجات ہیں وہ ہیں, تو تقریباً 76 کہہ لیں نا, 76 ہمارے پاس خزانے ہیں. اور ہر ایک دعا کی اگر آپ مانیٹری ویلیو لگانے لگیں گے تو $1 trillion بھی اس کی مانیٹری ویلیو نہیں لگا سکتے. ایک ٹریلین بھی ہونا تو کہے کہ میں تمہیں $1 trillion دیتا ہوں اور $1 trillion کو انویسٹ کر کے ایک ایسی دعا کسی سے پڑھوا دو, تو آپ اگر $1 trillion بھی انویسٹ کریں گے پوری دنیا کے جن اور انس جمع ہو جائیں گے تو وہ ایک مناجات خمسہ عشر کو نہیں لا سکتے, نہیں لا سکتے وہ. اب پوری کی پوری دنیا جن اور انس بھی لے آئے, سب کو لے آئے, ان سے کہا کہ ایک جس طرح سے مناجات تائبین ہے اس طرح کی دعا ہمیں بتا دو, نہیں بتا سکیں. اور یہ کوئی مبالغہ نہیں ہے, یہ کوئی غلو نہیں ہے اس کے اندر. یہ کام آپ کے خیال میں دشمن نے کوشش نہیں کی؟ جب سے صحیفہ سجادیہ لوگوں کے ہاتھوں میں آیا ہے آیا کسی نے کوشش نہیں کی کہ اس طرح کا کوئی صحیفہ نکال دے تاکہ بتا سکیں کہ ہمارے پاس زیادہ ہے ان کے پاس کم تھا؟ لوگوں نے بہت کوشش کی ہے لیکن وہ کوشش میں کامیاب نہیں ہو سکے کیونکہ اطرت اور قرآن دونوں ایک ہیں. یعنی جس طرح سے قرآن ہے قرآن کے جو معجزات ہیں وہی اطرت کے بھی ہیں. اگر قرآن کے حوالے سے کوئی ایک سورہ یا یعنی نہیں لا سکتا, اسی طرح سے جو معصوم نے کہہ دیا ہے اس طرح کی کوئی چیز کوئی غیر معصوم نہیں لا سکتا. جو مسائل قرآن کے وہی مسائل عطرت کے بھی ہیں, جو فضائل قرآن کے وہی فضائل عطرت کے بھی ہیں, جو معجزات قرآن کے وہی معجزات عطرت کے بھی ہیں. یہ دونوں چیزیں ایک دوسرے سے جدا نہیں ہو سکتی, اس لیے ان کو کہتے ہیں اہل البیت. اہل کا معنی, ابھی ہم موضوع کی طرف آ رہے ہیں کیونکہ امام سجاد کیونکہ خود موضوع ہیں ہمارے اور وہ اہل البیت میں سے ہیں, تو ہمیں یہ بھی سمجھ میں آنی چاہیے کہ اہل البیت کہتے کس کو ہیں. کریں کوشش.
بسم اللہ
ایک ہوتا ہے حافظ, حافظ قرآن, ایک ہوتا ہے اہل القرآن, اس میں بہت فرق ہے. حافظ قرآن قرآن کو حفظ کرتا ہے اور اہل القرآن وہ ہوتا ہے جو کبھی قرآن سے جدا نہ ہو. ایک ہوتا ہے جو علم کو حاصل کرتا ہے اور ایک ہوتا ہے اہل العلم. اہل العلم اور علم کو حاصل کرنے والے, یعنی ایک ہوتا ہے عالم عالم اور ایک ہوتا ہے اہل العلم. عالم علم سے جدا ہو سکتا ہے, اہل العلم علم سے جدا نہیں ہو سکتا. ایک ہوتا ہے ذاکر, ایک ہوتا ہے اہل ذکر. جو اہل ذکر ہے وہ کبھی ذکر سے جدا نہیں ہو سکتا, ذاکر ہو سکتا ہے. سمجھے؟ تو اہل بیت کا مطلب یہ ہے کہ جو کبھی بھی رسول کے گھر سے یعنی رسول سے کبھی بھی جدا نہ ہوئے, یعنی نہ کبھی رسول کے کردار سے جدا ہوئے, نہ کبھی رسول کی سنت سے جدا ہوئے, نہ کبھی رسول کی محبت سے جدا ہوئے, نہ کبھی رسول کے معیاروں سے جدا ہوئے, نہ کبھی رسول کے کلام سے جدا ہوئے, یعنی رسول جو کہ ٹوٹل ایسنس ہے کبھی اس سے جدا نہیں ہوئے. اب اس طرح کا کوئی لے آئے تو اس کو آپ اہل البیت کہہ سکتے ہیں, لیکن اگر اس طرح کا کوئی نہ لا سکیں تو اس کو اہل البیت نہیں کہہ سکتے. اب نیت البلاغہ کو اگر آپ دیکھیں گے تو 206 کلمات القصار ہیں, اور اگر آپ اس کا ٹوٹل کریں نیت البلاغہ کو اور صحیفہ سجادیہ کو سارا کا سارا اگر آپ ٹوٹل کر دیں تو 726 ٹوٹل کیا بنتے ہیں, خزانے بنتے ہیں. اور ہم نے یہ کہا کہ ہر خزانے کو اگر آپ ایک ٹریلین ڈالرز بھی خرچیں تو نہیں ملے گا, تو یہ 76 ٹریلین تو یہ ہو گئے نہیں. ہمارے پاس 250,000 احادیث ہیں امام معصومین علیہ السلام سے. اگر 250,000 traditions hain, if even if the 250,000 traditions you say that half of them are according to the sanad, according to all of that are correct, that's 125,000 baat hai. So 125,000 trillion plus 76 trillion پلس قرآن کے اندر 6,000 سے زیادہ آیات ہیں, ساتھ ہیں تو 6,000 ٹریلین پلس 125,000 ٹریلین پلس 76 ٹریلین یہ کتنا ہو گیا, بہت سارا ہو گیا, گن بھی نہیں سکتے. اچھا اگر اتنا ہمارے پاس علم ہو اور اتنے خزانے ہو, وی ہیو سو مینی ٹاپکس اینڈ وی ہیو سو مچ نالج, then why is it that somebody would have to come on this minbar and talk about those things that have no relevance to Islam? Agar hamare paas mauzu na ho, agar hamare paas ilm na ho, to phir ho sakta hai ki padhne wala aur sunne wala us tarah ki baatein kare jinka Islam ke saath koi taluq nahi hai. Ki stories banayi jaye, afsane kahe jaye, wo baatein kahi jaye jinka ke کسی بھی ان موضوعات کے ساتھ تعلق ہی نہیں ہے, یا تو ہونا کہ ہمارے پاس موضوع نہ ہو, یا وہ ہمارے پاس خزانے نہ ہو, یا وہ ہمارے پاس علم نہ ہو. تو جب یہ سب کچھ ہے تو اگر اب ہم دیکھیں کہ کوئی 4 جماعتیں پاس ہو کے let's just say that you know all of the knowledge is worth I don't know, let's say 1 quadrillion, which is actually more, but let's consider it 1 quadrillion, $1 quadrillion. Okay, yehi na dollar mein baat, paise mein baat hoti hai to samajh mein aati hai na cheez hame. So let's say ki hamare paas $1 quadrillion hai aur kisi ke paas $5 aaye aur okay main ameer ho gaya. اگر کسی کے پاس ایک بالکل چھوٹا سا یعنی $5 کی کوارڈریلین کے سامنے کیا اہمیت ہے, کوئی اہمیت ہے؟ اس کے پاس $5 ہے, وہ سمجھے میں امیر ہو گیا. یعنی وہ کون لوگ ہیں جو تھوڑا سا اسلام کا علم سمجھ کے سمجھتے ہیں کہ ہم عالم ہو گئے, جن کے پاس تھوڑا سا علم حاضر ہو گیا کہ جی ہم عالم ہو گئے. عالم کیسے ہوئے آپ کے پاس یا کیسے امیر ہوئے؟ اگر کسی کے پاس $5 ہے اور جہاں پہ اس کے پاس کوارڈریلین ہو سکتے تھے اس نے صرف $5 لیا اور کہا میں امیر ہو گیا. اس طرح سے اتنے زیادہ خزانے ان کے اور اتنے خزانوں میں سے تھوڑا سا علم آ جوڑ کے میں عالم ہو گیا. نہیں سمجھے آپ بات کو. اگر کوئی 2 صفحے پڑھے, اگر آپ اس سارے علم کو یعنی 1 quadrillion صفحے کی کتاب سمجھیں, کوارڈریلین صفحے کی کتاب سمجھے, اس ایک کوارڈریلین صفحے کی کتاب کو 2 صفحے پڑھ کے میں عالم ہو گیا. کون سا شخص اس دنیا کے اندر اس کو عالم کہے گا؟ جو ٹیکسٹ بک آپ کے پاس ہے اس کے کوارڈریلین پیجز ہیں, ان کوارڈریلین پیجز میں سے آپ نے 2 صفحے پڑھے, کس طرح سے کہہ دیا میں عالم ہو گیا؟ اس سے بھی اگر آپ آنا چاہیں, کسی نے اگر ایک لفظ پڑھا, کسی نے صرف ایک لفظ پڑھا اس کوارڈریلین صفحے کی کتاب سے اور کہا میں عالم ہو گیا, آنے بنتا ہے ایسی انسان. آپ اپنی پوری زندگی لگا دیں, بلکہ وہ جو ری انکارنیشن کو بھی لے آئیں ساتھ اور ری انکارٹ ہوتے رہیں اور اس دنیا میں آتے رہیں, تو پھر بھی علم اسلام کے پاس اتنا ہے کہ کبھی بھی آپ اسلام کی پوری کتاب کو پڑھ نہیں سکتے. لیکن اگر نسبت کے حوالے سے دیکھا جائے, ایک شخص ہے جس نے 60 سال لگا کے اس کوارٹریلین کتاب کو پڑھا ہے, اور ایک شخص ہے جس نے 1 سال بھی نہیں لگایا. اب اس 1 سال کے جس نے پڑھا ہے اور جس نے 60 سال لگا کے اس کتاب کو پڑھا ہے, ان دونوں میں سے کس کے پاس زیادہ علم ہے؟ 60 سال. لیکن اگر انسان یہ تصور کرے کہ میرے پاس اس سے زیادہ علم ہے, تو وہ تو پھر بچوں کے سامنے اس چیز کو کر سکتا ہے, لیکن کسی بڑے کے سامنے اس کو نہیں کر سکتا, کیونکہ ہر بڑے کو پتا ہوگا کہ یہ جو بات کہہ رہے غلط کہہ رہے. لیکن اگر ہماری اب ذہنیت اسی طرح سے ہو جائے جیسے ہمارے بچے ہیں, تو پھر یعنی اگر ایک بچے کو سمجھ میں آ جائے بات لیکن ہمیں نہ آئے, تو پھر تو کہنے کا مقصد یہ ہے کہ ہم جو کہ اپنے آپ کو اگر سمجھنے لگ جائیں کہ ہمیں اسلام کا بہت زیادہ پتہ لگ گیا ہے, ابھی ہم نے اس کے سرفیس کو بھی نہیں دیکھا, اور سرفیس کو بھی دیکھنے کے بغیر ہم اگر اپنے آپ کو وہ لوگ جنہوں نے اتنا اپنی پوری زندگی کو صرف کر دیا اس سے زیادہ سمجھیں کہ ہم ان سے بڑے ہو گئے ہیں, تو بچے کو بات سمجھ میں آ سکتی ہے کہ آپ بڑے نہیں ہوئے. امام سجاد کے زمانے میں اس طرح کے بہت سارے لوگ تھے, اور حتیٰ کہ کربلا کے واقعے کے بعد لوگوں کو بیدار ہونا چاہیے تھا, لیکن بجائے اس کے کہ وہ بیدار ہوتے, وہ اس طرح کے خوابوں میں چلے گئے کہ جو آج تک بھی اس طرح کے خواب چل رہے ہیں. تو جس حوالے سے ہم آپ کے ساتھ بات کرتے رہے, کیونکہ آج آخری مجلس آئے اور آپ کے ساتھ جو بھی سی ملاقات تھوڑی سی اس کے اندر جو آپ سے عرض کیا, آج میں سوچ رہا تھا ہم اس کا خلاصہ کرتے ہیں, لیکن پھر یہ سوچا ہے کہ اس کا خلاصہ ہو نہیں سکتا, کیونکہ خلاصہ اس چیز کا ہوتا ہے جو کوئی ایک چیز پائے تکمیل تک پہنچ جائے. جب کوئی چیز پائے تکمیل تک ہی نہ پہنچے تو اس کا خلاصہ نہیں کیا جا سکتا. تو کوئی بھی موضوع جو ہم نے آپ سے جس کے حوالے سے بات کی, اس کو ہم پائے تکمیل تک نہیں پہنچا سکتے. اس وجہ سے آج جس چیز کے حوالے سے آپ کے ساتھ تھوڑی سی بات کریں گے, وہ یہ ہے کہ خدا نے, اللہ سبحانہ وتعالی has created every single thing on the different levels of existence, and on the different levels of existence that he has created these things, we as human beings need to acquire such knowledge that we are able to understand some of those levels. By understanding some of those levels, we can increase our knowledge, our closeness to Allah subhanahu wa ta'ala, which can resolve and solve most of our problems. The problems that we do not recognize that they exist, but they do exist. تو اس حوالے سے تھوڑی سی آپ کے ساتھ بات کرتے ہیں. میں کہتا ہوں بجلی, ٹھیک ہے, میں نے کہا بجلی. ابھی جو بجلی کہا, یہ بجلی بہت سارے مختلف جگہوں پر ایگزسٹ کرتی ہے اور ہر جگہ پہ اس کا وجود مختلف ہے. بجلی ایک تو لفظ ہے, بے جیم, پھر کیا ہوتا ہے لام اور یا, ٹھیک ہے. اس طرح سے آپ نے کیا, یہ ایک اس کا وجود ہے, صحیح ہے نا, یہ ایک اس کا وجود ہے. پھر دوسرا وجود وہ ہے جو کہ جب آپ بجلی کا لفظ سنتے ہیں تو ایک مفہوم آپ کے ذہن میں آتا ہے, وہ جو مفہوم ذہن میں آتا ہے اور وہ جو کہ کاغذ پہ لکھا ہوا ہے, ان دونوں میں بہت زیادہ فرق ہے. پھر ایک بجلی وہ ہے جو کہ ان تاروں میں چل رہی ہے, وہ جو تاروں میں چل رہی ہے اس کا وجود اور وہ مفہوم جو آپ کے ذہن میں آیا اور وہ جو کہ لکھا گیا, اس میں بہت زیادہ فرق ہے, صحیح نا. یہاں تک جس سے ہم نے کہا شکر, شکر کا بھی تو ٹاپک کیا تھا نا, شکر کا تو شکر ایک لفظ ہے جو کہ کاغذ پہ لکھا جاتا ہے, ایک وہ مفہوم ہے جو انسان کے ذہن میں آتا ہے, اور ایک اس کا وجود ہے جو کہ ہماری آنکھیں نہیں دیکھ پاتی. आपसे कहें चलें एक और लफ्ज जिसके बारे में इंडिकेशंस हम करते रहे, गीबत। गीबत एक लफ्ज है जो कि कागज पे लिखा जाता है। उसके बाद गीबत का एक मफहूम है जो आपके जहन के अंदर है। तीसरा वजूद उसका वो है जो कि हमारी आंखें नहीं देख सकती। वो वजूद कौन सा है? वो वजूद वो है कि जिसकी इंसान गीबत कर रहा है उसकी लाश पड़ी हुई है और उस लाश को इंसान नोच नोच के खा रहा है। Right? So backbiting is something written in English and then it has a meaning which comes in your mind. And the third existence where backbiting exists is that which we cannot see, that the dead person is lying there and people and that person is eating the dead flesh. Iske hawale se Rasool ke paas banda aata hai. Banda ke kehta hai ki main roze se hoon. To Rasool kehte hain ye khana lo. बंदा कहता है मैं रोजे से हूं। रसूल कहते हैं खाओ। कहता है मैं रोजे से हूं। कहते हैं खाओ। तीन दफा हुआ, तीसरी दफा उसके मुंह से एक खून का, खून से भरा हुआ गोश्त का टुकड़ा गिरा। जब गोश्त का टुकड़ा गिरा उसके, वो हैरान हुआ कि उसने कुछ खाया नहीं था, तो ये गोश्त का टुकड़ा कहां से आ गया? तो रसूल ने उसे बताया कि तुमने आने से पहले गीबत की थी। कहा की थी? उन्होंने कहा ये उसका असर है। यानी ये वो वजूद है जो तुम देख नहीं पा रहे, जो कि रसूल ने उसकी वो आंखें जो देख नहीं पा रही थी उनको खोल दिया। सही। इसी तरह से कुरान एक लफ्ज है अरबी में। कुरान उसका एक वजूद है। दूसरा उसका वजूद वो है जो कि आपके जहन में एक मफहूम आता है। तीसरा वजूद उसका वो है जो कि आप इन आंखों से देख नहीं पाते। उसके हवाले से आपको एक मिसाल देते हैं जिससे ये थोड़ा सा मफहूम क्लियर हो जाएगा। एक सलावत पढ़ते हैं मोहम्मद वाले।
अल्लाहुम्मा सल्ली अला मोहम्मद।
एक बुजुर्ग गुजरे हैं, वो किसान होते थे। उनका जो उनकी जो कब्र है वो कुम के अंदर है, पुलियांची के बाद अक्रॉस द हरम उनकी कब्र है। मूसा काजम करबलाई उनका नाम। अब आयतुल्ला प्रोजर्दी रहमतुल्लाह अलैह के जमाने में वो रहते होते थे, जिंदगी करते थे। किसान थे तो वो काम पे जब जब जाते होते थे तो उनके रास्ते में एक इमामजादे की कब्र थी, मकबरा था। तो वहां पे वो थोड़ी देर बैठते थे, तवस्सुल करते थे, दुआ पढ़ते थे, उसके बाद फिर खेत पे जाते थे। When he used to come back as well, he would stay there for a little while and then come home. ठीक है ना? अब इंग्लिश और उर्दू दोनों में हमें पढ़ना है, हमारे नौजवान भी इधर हैं। So he used to go, it was his habit that he would go to the farm, before going he would stay there at the grave of this Imam Raza, the close, you can say son of Imam Raza alayhi salatu wasalam.
And then
he would do the same thing. One day he was tired and he saw that there were two beings of light who were telling him to read. Now this person had not taken any sort of formal education, so therefore he could not read. वो नहीं अनपढ़ था, कह लें कि उसने जो है वो कोई एजुकेशन हासिल की थी, तो उसने उनसे कहा कि मुझे पढ़ना नहीं आता। उन्होंने कहा नहीं पढ़ो। उनका नहीं आता। उन्होंने कहा नहीं पढ़ो। जब उन्होंने तीसरी दफा कहा तो कहता है कि वो जो मकबरा था, जो इस तरह से मकबरा था, तो उसकी जो दीवारों पे एक पट्टी नूर की आ गई। There was a banner of light. तो कहता जब मैंने उसकी तरफ निगाह की तो मैं पढ़ने लगा। वो जो नूर था ना, उसको जब मैंने निगाह की तो मैं पढ़ने लगा। I started reading. जब वो शख्स उठा है उस हालत से, when he got up, he had the whole Quran memorized. यह तो होल कुरान, यानी क्या हो गया, हाफिज कुरान बन गया। वो शख्स जो कि अरबी पढ़ नहीं सकता था, यानी वो शख्स जो कि उस अरबी के वो वजूद जो कि कागज पे लिखा जाता है उसको देख के पढ़ नहीं सकता था, वो शख्स पूरे कुरान का हाफिज हो गया। आयतुल्लाह प्रोजर्दी रहमतुल्लाह सेड दैट वी शुड टेस्ट दिस पर्सन। उनकी आवाज में कुरान की तिलावत मौजूद है इस वक्त, टेपे हैं जिनके आप सुन सकते हैं। हायरी ने उनको जवाहिर एक किताब है जो कि फिका के अंदर पढ़ी जाती है, हर मुस्तहिद पढ़ता है मुस्तहिद बनने के लिए, उस जवाहिर को अरबी में लिखी हुई है। उन्होंने कहा कि इस किताब को पढ़ो। वो कहते हैं कि मैं इस पूरी किताब इस सफे को मैं पढ़ नहीं सकता, लेकिन कुछ लाइनें ऐसी हैं कि जिनको मैं पढ़ सकता हूं। उस किताब के अंदर ऐराब नहीं लगे हुए, कोई जेर जबर पेश नहीं है। वो कौन सी दो लाइनें थी जो कुरान की, उनसे पूछते थे कि ये कैसे आप पढ़ सकते हैं। वो कहते हैं बाकी की लाइनों के अंदर नूर नहीं है, बाकी की लाइनों में नूर नहीं है, इन दो लाइनों में वो नूर है जिसकी वजह से मैं पढ़ सकता हूं। अब ये वजूद कौन सा है कुरान का? वो वजूद है जो कि हम देख नहीं पाते। इसी तरह से उन्होंने एक शख्स को बुलाया, उन्होंने कहा कि तुम जब इसके सामने बैठोगे तो तुमने दो वाव लिखने। आप समझ रहे? So basically, he told the person that when you sit down in front of him, you're going to write two vowels on a piece of paper. One vowel you're just going to write as you write in Arabic. The other vowel you're going to make the intention of the vowel of Quran. एक वाव को तुमने वैसे ही लिखना जैसे अरबी में लिखे थे, दूसरे वाव को अपनी नियत करनी है कि ये कुरान का वाव है। उन दोनों को लाके उनके सामने रखा, उनसे पूछा कि ये दोनों के अंदर आपको क्या फर्क नजर आ रहा है। वो कहते हैं कि ये जो वाव है, ये मुझे नहीं, ये जो वाव है ये एक रेगुलर सा है लेकिन दूसरे वाव से नूर निकल रहा है। ये जो पहले वाव है इसका मुझे नहीं पता ये क्या है, लेकिन ये वाला इसमें वही नूर निकल रहा है कि जब मैं कुरान उस नूर के सफे को देखता हूं जो मेरे जहन नहीं समझा। नहीं समझे? मैं लिखता हूं इस तरह से एक वाव, फिर लिखता हूं एक और वाव, दोनों वाव एक जैसे ना, लेकिन इस वाव को मैंने कुरान की नियत से नहीं लिखा, इस वाव को मैंने कुरान की नियत से लिखा। फादर मूसा कासिम करबलाई जब दोनों वावों की तरफ निगाह करते थे तो ये वाव में से नूर नहीं निकलता था, लेकिन जो वाव मैंने नियत की थी ये कुरान का वाव होगा कि जैसे मैं कुरान की आयत वाल असर लिखना शुरू करूं तो मैं वाव लिखूंगा ना। ये जो नियत की कि कुरान को लिखूंगा, ये जो वाव लिखा उसमें से कहते नूर निकल रहा है, वो सेम नूर है जो कि उस कुरान से निकलता है जो मैंने हिफ्ज किया था। एक इंसान की नियत सिर्फ कुरान की हो और वो जब लिखे तो उससे वही एग्जिस्टेंस एमिनेट हो जो उसकी मेटाफिजिकल वर्ल्ड में। अजीब नहीं? अब क्या है, मैं कहता हूं सज्जाद, और जो हमारा इमाम सज्जाद है, एक जब मैं कहता हूं इमाम सज्जाद तो वो है जो कि लिखा जाता है, एक वो है जो कि मेरे जहन में एक मफहूम आता है, तसव्वुर आता है, फिर एक सज्जाद की एग्जिस्टेंस है जो मेरी आंखें नहीं देख पाती। वो एक यानी इस मादे की दुनिया में एक वक्त ऐसा था कि जिसमें मुताहिर था, जिस जिसमें मुताहिर की कमर पे ताजियाने मारे गए, वो एक वक्त ऐसा था, लेकिन अब वो जिसमें मुताहिर जो है वो हमारी आंखों के सामने नहीं है। लेकिन इसका ये मतलब नहीं है कि इमाम सज्जाद का वजूद किसी और जगह पर क्या नहीं है। इमाम सज्जाद का जो वजूद और जगह पे जिसको कि हम दर्क नहीं कर पाते, वो वजूद हमें दर्क कर रहा है, हम उसको नहीं कर रहे। साथ हैं? तो अब मार्फत हासिल करनी है इमाम सज्जाद की तो क्या करें? आपसे क्या कहा था, जब आप रोते हैं तो आपका इत्तेसाल पैदा होता है, किस वजूद के दर्जे पे इत्तेसाल पैदा होता है, आया वो अरबी में लिखा हुआ इमाम सज्जाद या वो मफहूम जो आपके जहन में, या वो वजूद जो के मलकूत के अंदर है जिसको हमारी आंखें देख नहीं पाती। तो जिस वजूद के साथ हम इत्तेसाल करते हैं वो वजूद है जो आलम मलकूत के अंदर है। समझ आई? You guys were able to understand?
Bar Muhammad wa Muhammad salawa.
Allahumma salli ala Muhammad wa ali Muhammad.
Omni se darkhas se zara zara se thoda sa aur aage de, bahut piche khade hain.
पीछे बहुत से लोग खड़े हुए हैं, यहाँ पर अभी काफी गुंजाइश बाकी और इस तरफ भी थोड़ी सी गुंजाइश। बार मोहम्मद
सल्लल्लाहु अलैहि वसल्लम।
की जाती है वो ये है कि आप अपने आइमा मासूमीन अलैहिस्सलाम जो कि इस दुनिया से जा चुके हैं उनके साथ तवस्सुल नहीं कर सकते, उनसे खुदा से अपनी शफात नहीं करवा सकते, उनके वसीले से आप खुदा से मदद नहीं मांग सकते, क्योंकि वो क्या है, जा चुके हैं। लेकिन हकीकत क्या है कि वो हकीकत जो उनकी आलम मलकूत के अंदर है, जो कि बहुत सारी चीजों की है, वो उनको समझ में नहीं आती। क्योंकि उनको वो चीज समझ में नहीं आती, वो इस बात को करते हैं। आपको अगर इसी मौजू पे हम अभी पूरी की पूरी मजलिस पढ़ दें तो फिर भी जो है ना वो तकमील नहीं होगी। लेकिन अगर एक और एग्जाम्पल देके फिर वापस आते हैं, आप कहते हैं मलाइका, मलक फरिश्ता, जो मलाइका वसन, ये फरिश्ता, फरिश्ता एक लफ्ज है, उसके बाद जो मफहूम आपके जहन में आता है वो क्या है, फरिश्ते का मफहूम जो या तसव्वुर जो आपके जहन में आता है वो एक शख्स का आता है जिसके पांव नहीं आया। वाकई हकीकत में आलम मलकूत में कोई ऐसी चीज एग्जिस्ट करती है कि जिसके पर हो, वो उड़ रहा हो, ऐसा हो सकता है कि वह जिस तरह से पर लगे होते हैं ना। कि अब ये जो हमारे तसव्वुर में बात आई है कि पर लगे हुए, पर किसके होते हैं, परिंदों के, क्योंकि उड़ रहे हैं तो इस वजह से जो हमारा तसव्वुर बन सकता है वो परों का है। लेकिन आया मलाइका की हकीकत इसी तरह से है कि वो एक जिस्म है और फिर पर है, इस तरह से है, इस तरह से नहीं है। ये हमारे तसव्वुर की खिलकत है, ये तसव्वुर में हमने खल कर लिया उनको इस तरह से। लेकिन आलम मलकूत के अंदर उनकी ये हालत नहीं है। आलम मलकूत की हालत को अगर आप सिंबॉलिक डिस्क्राइब करना चाहें तो यही सिंबॉलिकली डिस्क्राइब करेंगे कि एक वजूद जिसके हो पर साथ है। तो जो आइमा मासूमीन अलैहिस्सलाम का वो वजूद है, उस वजूद का जो तसव्वुर हमारे जहन में आता है वो तसव्वुर आता है तारीख से, वो वजूद का तसव्वुर तारीख से आता है। अब अगर तारीख के अंदर कोई किसी चीज को डाल दे और किसी चीज को निकाल दे तो फिर क्या होगा, फिर क्या होगा, फिर ये होगा कि जो तसव्वुर हमारे जहन में आएगा उसी तारीख की बिना पे हो सकता है सही ना हो। सर आपको एक और चीज इस तरह से इमाम अली के हवाले से कि इमाम अली अगर अभी आपको नहीं पता लग रहा हम किधर बात को लेके जा रहे हैं, हम इस बात को लेके जा रहे हैं कि हमें फजाइल समझ में आ रहे हैं। यह ना कि अपनी मजलिसों को खूबसूरत करो अली के जिक्र से, माशाल्लाह, कहते हैं कि अपनी मजलिसों को खूबसूरत करो अली के जिक्र से। तो पहली बात यह है कि हमें यह समझना पड़ेगा कि किस मजलिस में अली का नाम लिया जाए तो वो खूबसूरत बनती है। आया हर मजलिस में अगर अली का नाम लेंगे तो वो मजलिस खूबसूरत हो जाएगी, या मजलिस वो होगी जिस मजलिस को अली पसंद करे, जिस मजलिस को खुदा पसंद करे, जिस मेंबर को अली पसंद करे, जिस मेंबर को खुदा पसंद करे। अगर वो मेंबर और वो मजलिस और वो शख्स जो पर है जिसको खुदा पसंद करे तो उस मजलिस में अगर अली का नाम लेंगे तो उसमें खूबसूरती आएगी। यानी अगर ज़ैनुल आबिदीन को आप आबिदीन के साथ खड़ा करेंगे तो आबिदीन में खूबसूरती आएगी, लेकिन अगर आप उसको किसी और जगह पे खड़ा कर देंगे, इसलिए वो ज़ैनुल आबिदीन है, इसलिए अली का जिक्र ज़ैनुल मजलिस है, यानी मजलिस पे वो खूबसूरत करता है। तो अब अगर हमने फजाइल को समझना है तो हमें बहुत सारे मुकदमात और बहुत सारे मफाहिम को समझना पड़ेगा। जब हम उन मफाहिम को समझ जाएंगे तो हमें समझ में आएगी कि अली जन्नत और दोजख को किस तरह से तकसीम करेंगे, फिर हमें समझ में आएगी कि किस तरह से उन्होंने खैबर के दरवाजे को उठा लिया, फिर हमें समझ में आएगी किस तरह से जुल्फिकार की एक जरबत पूरे जिन और इंस की इबादत से बेहतर हो गई। लेकिन अगर हमने उन मुकदमात को नहीं किया तो फिर या तो कोई नुसैरी बन जाएगा या तो ये कहने लग जाएगा
کہ علی معاذ اللہ خدا ہے, یا تو وہ غلو کرے گا یا پھر وہ اس حد تک چلا جائے گا کہ کہے گا کہ یہ سب چیزیں علی کے بازار میں غلو ہیں, حالانکہ ایسا نہیں ہے. ہر فضیلت غدیر کے خطبے کے اندر ہے کہ امام کہتے, رسول کہتے ہیں کہ کوئی شخص تمہارے پاس آیا وہ فضیلت کو بیان کرے علی کی, اس کو ایکسیپٹ کر لو, کیونکہ علی کے فضائل اتنے ہیں کہ میں تمہیں بتا نہیں سکتا. لیکن جو فضیلت بیان کی جائے وہ فضیلت ایسی ہونی چاہیے ہے کہ جس کو علی بھی پسند کرے, جس کو خدا بھی پسند کرے. میں کسی ایسی فضیلت کو امام علی سے منسوب نہیں کر سکتا جس کو وہ کہیں کہ یہ فضیلت مجھے پسند نہیں ہے. تو فضائل کو سمجھنے کے لیے آپ کو فلسفہ چاہیے, آپ کو منطق چاہیے, آپ کو عرفان نظری چاہیے, آپ کو علم کلام چاہیے, آپ کو علم تفسیر چاہیے, آپ کو منطق چاہیے. آپ کے پاس یہ سارے کے سارے جب علوم آ جائیں گے تو سمجھ میں لگیں گے کہ علی کس طرح سے میزان ہے. اگر یہ مقدمات نہیں ہے تو سمجھ میں نہیں آئے گی کہ علی میزان کیسے ہے. میزان کا مطلب یعنی روزے معاشر میں ہر کسی کو علی کے سانچے میں پرکھا جائے گا, ہر کسی کو علی کے سانچے میں پرکھا جائے گا. علی کا سانچہ کون سا ہے؟ عدل کا ہے, شجاعت کا ہے, علم کا ہے, حلم کا ہے, تقوی کا ہے, ایمان کا ہے. یعنی جب آپ کسی سکیل کو رکھتے ہیں, ایک سکیل ہوتا ہے جو کہ آپ کے ویٹ کو کیا کرتا ہے, بتاتا ہے کہ آپ کا ویٹ کیا ہے. ایک سکیل وہ ہوتا ہے جس میں سونا تولا جاتا ہے, جس میں چاندی تولی جاتی ہے. اس ویٹ کے سکیل کے اندر اگر آپ منوں کو اور ٹنوں کو توڑنے لگیں گے تو وہ سکیل اس کے لیے نہیں بنا. علی ایمان کا میزان ہے, عدل کا میزان ہے, علم کا میزان ہے, صبر کا میزان ہے, تقوی کا میزان ہے, ایمان کا میزان ہے. اس کے علاوہ وہ کسی اور چیز کا میزان نہیں ہے. اب میں کہتا ہوں کہ روز معاشر میں وہ جو امام علی کا میزان ہے اس میں مجھے تولا جائے گا, کس میں تولیں گے؟ مجھے دیکھیں گے تمہارے میں ایمان کتنا ہے, دیکھیں گے تمہارے میں علم کتنا ہے, دیکھیں گے تمہارے میں صبر کتنا ہے. اگر میرے میں صبر نہیں ہے, علم نہیں ہے, ایمان نہیں ہے تو علی کا ترازو استعمال نہیں ہوگا. پھر وہ ترازو استعمال ہوگا کہ جو ظلم کا ترازو ہے, جو نفاق کا ترازو ہے. پھر وہ ترازو استعمال ہوگا جو خدا کی نافرمانی کا ترازو ہے. آتے ہیں ہم تو یہی سمجھتے ہیں نا, اب اس ترازو امیر المومنین ہے. وہ کن کے امیر ہیں؟ مومنین کے. علی حق کے ساتھ اور حق علی کے ساتھ ہے. حق پر اگر ہم ہیں تو علی ہمارے ساتھ ہے, اور اگر ہم باطل پہ تو علی ہمارے ساتھ نہیں ہے, کیونکہ یہ اس کی خصوصیت ہے. جہاں پہ حق ہے وہاں پر علی ہے, اور جہاں پر حق ہے, جہاں پہ علی ہے وہاں پر حق ہے. ساتھ ہیں. اب یہ فضائل ہم پڑھتے رہیں اور اس کے چھوٹے چھوٹے مقدمات بتاتے رہیں تو اس طرح سے ہمیں سمجھ میں آئے گی کہ جس طرح سے پہلے سمجھ میں نہیں آئی. لیکن اگر صرف اور صرف بیان کیے جائیں اور ہمیں ابھی یہ بھی نہ پتا ہو کہ ایمان کہتے کس کو, اگر ہم یہ کہیں کہ علی بہت شاکر تھے, پتہ نہ ہو کہ شکر کیا چیز ہوتی ہے, اگر یہ کہا جائے کہ علی بہت عادل تھے, پتہ نہ ہو کہ عدل کیا ہوتا ہے, تو پھر کیا ہوگا؟ ہمیں سمجھ میں نہیں آئے گی کہ علی کے فضائل کیا ہیں. ہمیں سمجھ میں نہیں آئے گی علی کون تھا. اس لیے ان فضائل کو سمجھنے کے لیے ضروری ہے کہ اگر اپنی پوری زندگی کو بھی انسان ان علوم کے اندر ڈبو دے, پھر بھی اگر یہ دعویٰ کرے مجھے ایک علی کی فضیلت سمجھ میں آ گئی, ایک فضیلت سمجھ میں آ گئی, تو بہت بڑی بات ہے. وہ کہاں پہ کہ ہم سارے فضائل سن سن کے اگر کوئی پوچھتا ہے تو کہتا ہاں مجھے پتا ہے, ہاں ہاں مجھے پتا ہے علی حق کے ساتھ حق کر لیے. اور اگر بتایا جائے کہ اس کے لیے مقدمات ضروری ہیں تو پھر اگر کوئی شخص یہ کہہ دے کہ یہ علی کے فضائل کا منکر ہے, علی کی فضیلت